महिला समानता।
नमस्कार, रेडियो कार्यक्रम महिला समानतामा म सुनिल राज भारतको तपाईलाई स्वागत छ। यो कार्यक्रम महिला अधिकार शान्ति र सुशासनका लागि कार्यरत संस्था जागरण नेपालसँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएनले तयार पारेको हो। यो कार्यक्रम सीआईएनमा हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म प्रसारण हुन्छ। काठमाडौँमा मेरो एफएम 93.6 MHz यही समयमा प्रसारण हुन्छ। त्यसै गरी यो कार्यक्रम पाँचथरमा सुमातुङ एफएम 104.2 मंगलबार बेलुका 6 बजेदेखि 6:30 बजेसम्म सुन्न सकिन्छ भने ताप्लेजुङको रेडियो तमोर 102 र काभ्रेको रेडियो नमबुद्ध 106.7 बेलुका 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुने गरेको छ। त्यस्तै इलाम एफएम 93 MHz पनि बेलुका 7 बजेदेखि 7:30 बजेसम्म प्रसारण हुन्छ। झापाको रेडियो सरगम 88.8, मोरङको रेडियो परिवर्तन 89.4 पनि बिहान 7:30 बजेदेखि 8 बजेसम्म यो कार्यक्रम सुन्न सकिन्छ। त्यस्तै कैलालीको रेडियो पश्चिम टुडे र रेडियो सुदूर सन्देशका साथै असमको जनप्रिय एफएममा पनि सुन्न सकिन्छ। राज्यको हरेक क्षेत्र र निकायमा महिलाको समानुपातिक सहभागिता हुनुपर्छ भन्ने यो कार्यक्रमको मुख्य उद्देश्य हो। स्थानीय तहको निर्वाचन हुन लागेदेखि नै हामीले चुनावका विभिन्न दृष्टिकोणबाट विषयवस्तुहरू राख्दै आएका छौं। स्थानीय तहको चुनाव र महिलासँग केन्द्रित भएर कार्यक्रममा छलफल र चर्चा गरिरहेका छौं। आजको कार्यक्रममा पनि हामी दोस्रो चरणमा असार 14 गते भएको निर्वाचनमा विजयी महिलाहरूसँग कुराकानी गर्नेछौ।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
दोस्रो चरणमा प्रदेश नम्बर 1, 5 र 7 गरी 3 प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो। विभिन्न स्थानीय तहका मतपरिणामहरू सार्वजनिक भइरहेका छन्। आजको कार्यक्रममा हामी दोस्रो चरणको निर्वाचनमा निर्वाचित महिला र पहिलो मेयर महिलासँग कुराकानी गर्दैछौं। शुरूमा दोस्रो चरणको स्थानीय तहको चुनावमा पहिलो महिला गाउँपालिकाको अध्यक्ष बन्न सफल कौशिला भट्टसँगको कुराकानी। नेपाली कांग्रेसको तर्फबाट डडेलधुराको भागेश्वर गाउँपालिकामा अध्यक्ष उठेर निर्वाचित हुनुभएका भट्टसँग साथी गीता चिमोरियाले कुराकानी गर्नुभएको छ।
तपाईँले विजय जुलुसमा हुनुहुन्छ, कुन ठाउँमा हुनुहुन्छ डडेलधुराको?
डडेलधुराको भागेश्वर गाउँपालिकाको पुरानो रूपाल गाविस भन्छ त्यस ठाउँमा।
हजुर, तपाईँ दोस्रो चरणको निर्वाचनमा निर्वाचित पहिलो महिला हुनुहुन्छ, तपाईँलाई धेरै धेरै बधाई छ, कस्तो लागिरहेछ?
धन्यवाद, पहिलो अनुभव हो, खुसी लागिरहेछ। तर काम गर्ने चुनौती पनि छ, चाहिँ म्यानेज गर्नलाई हल्का डिस्टर्ब हुन्छ कि भन्ने छ, अरू चाहिँ सब ठिक छ।
भनेको खुसी जति छ त्यतिकै तपाईँलाई चुनौती पनि महसुस भइराखेको छ,
त्यतिकै ठुलो भारी पनि बोक्नु परिरहेछ।
तपाईँ योभन्दा पहिला के हुनुहुन्थ्यो, राजनीतिमा कति वर्षदेखि हुनुहुन्थ्यो, त्योभन्दा पहिला अरू केही पेसा व्यवसाय गर्नुहुन्थ्यो कि के थियो, अलिकति त्यो पनि भनिदिनु न।
म 2062-63 आन्दोलनमा एकदम सक्रिय भएर लागे, त्यसपछि म नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि दुईचोटि भए, म नेपाल ब्ल्याक सबभन्दा कङ्ग्रेसको महाधिवेशन प्रतिनिधि भए, अनि नेपाली संघको केन्द्रीय सदस्य पनि हो म अहिले हाल। मेरो फ्यामिली ब्याकग्राउन्ड पनि सबै राजनीति भएको हुनाले मेरो बुवा नेपाली काङ्ग्रेसको सभापति हुनुहुन्थ्यो त्यति बेला, त्यति बेलादेखि नै आन्दोलनमा सक्रिय भएर लागे। त्यसपछि नेपाली संघको राजनीति हुँदै पार्टीको महाधिवेशन प्रतिनिधि दुईचोटि भएर अहिले नेपाली संघको केन्द्रीय सदस्य।
तपाईँले भन्नुभएको छ खुसी जत्तिकै लागिरहेछ त्यति नै भारी बोक्नु परेको अनुभव पनि भइराखेको छ। के सोच्नु भएको छ तपाईँले, पहिलो काम के गर्छु भनेर सोच्नु भएको छ अब गाउँपालिकाको अध्यक्ष भइसकेपछि?
खासमा के हो भने म ग्रामीण विकास पढेको विद्यार्थी भएको कारणले गाउँको विकास गर्नका लागि पहिला एग्रिकल्चर सम्बन्धी केही प्रोग्राम परम्परागत यो कृषि प्रणाली छ त्यसलाई आधुनिक तर्फ लग्नलाई के गर्न सकिन्छ भन्ने खालको एक कुरा हुन्छ होइन। अर्को के छ भने यहाँ पहाड भावनाले विकास चाहिँ हल्का कम नै छ, भौतिक पूर्वाधारका कुराहरूदेखि लिएर सबै कुरा कम भावना र बिजुली सडक स्वास्थ्यका कुरा नभएको कारण यसलाई बढी प्रायोरिटी साथ अगाडि लगिन्छ भन्ने छ।
हजुर, तपाईँ अहिले 28 वर्षको हुँदासम्म तपाईँले सुदूरपश्चिममा बसेर विशेष त डडेलधुराको मुख्य समस्या चाहिँ के हो तपाईँले 28 वर्षसम्म भोग्नु भएको?
मेन कुरो के हो भने अब त्यस्तो समस्या भन्दा पनि अरू पहाडी जिल्लाहरूमा अरूभन्दा हाम्रो विकसित जिल्ला नै हो। तर कुरो के हो भने अब चाहिँ यो पहाड भए हुनाले अब यो डाँडा डाँडामा घर हुन्छ, हजुर, खोलाबाट पानी ल्याउनु पर्ने हुन्छ, अनि त्यो रोडका समस्या भइहाले, स्वास्थ्यका कुरा भए, शिक्षाका कुरा भए, 4-5 घन्टा हिँडेर जानुपर्छ 6 क्लास 7 क्लास पढ्नलाई, त्यसैले चाहिँ बिचैमा चाहिँ स्कुल छोड्ने समस्याहरू बढी छ नि यहाँ।
सुदूरपश्चिम हो, त्यहाँ छाउपडीको कुरा पनि हुन्छ, तपाईँ एकजना महिला पनि हुनुहुन्छ र दोस्रो चरणको निर्वाचनमा विजय हुने पहिलो महिला हुनुहुन्छ। तपाईँले सुदूरपश्चिममा रहेको छाउपडी अन्त्यको लागि चाहिँ अब के गर्नुहुन्छ? महिलाहरूले तपाईँसँग के आशा गर्छन्?
खासमा एउटा कुरो के हो भने जहाँ अशिक्षा बढी हुन्छ त्यहाँ चाहिँ बढी अन्धविश्वास हुन्छ। अब नयाँ जेनेरेसनलाई चाहिँ एजुकेसनतिर बढी प्रभावित गराउने र जो पुरानो जेनेरेसन छन् तिनीहरूलाई चाहिँ जनचेतनामूलक कार्यक्रम लगेर यस्ता कुप्रथाहरू उन्मूलन हुनुपर्छ भन्ने।
निकै पछि छन् महिलाहरूले, पढ्न पाएको छैनन् भनेर हामीले सुदूरपश्चिमलाई त्यसरी व्याख्या गरिराखेका हुन्छौ। अब तपाईँ सुदूरपश्चिमको एउटा जिल्ला डडेलधुराको भागेश्वर गाउँपालिकाको अध्यक्षमा विजय हुनुभएको छ। तपाईँको पहल सुदूरपश्चिमका विशेष त महिला र बाल बालिकाको लागि के हुन्छ तपाईँले गर्ने काम?
पहिला चाहिँ हामी पढ्ने बेला पनि हामी पढ्ने बेलाको कुरा गर्नुहुन्छ भने यो चाहिँ डब्लुएफपीले खाजा दिएर तेल बाँडेर चाहिँ छोरीहरूलाई स्कुल पठाउने चलन थियो। मैले पनि 3 क्लासदेखि 5 क्लाससम्म तेल खाएर पढेको हो। तर अहिले चाहिँ त्यस्तो छैन। अहिले चाहिँ के छ भने छोराछोरी पढाउनु पर्छ जे भए पनि भन्ने कन्सेप्ट चाहिँ डेभलप भइसकेको छ। तर प्रब्लम के हो भने टेक्निकल एजुकेसनको ऊ छ, त्यसमा चाहिँ पुग्न सकेको छैन हाम्रो यो गाउँपालिका। त्यसैले चाहिँ त्यस्ता खालका जो कृषि सम्बन्धी, फोरेस्ट्री सम्बन्धी स्टाफ नर्स यस्ता यस्ता कलेज नभएको हुनाले यिनलाई पनि डेभलप गर्दै जानुपर्छ। र एउटा चाहिँ टेक्निकल कलेज स्थापना गर्छु भनेर मैले बोलेको छु, त्यो म गर्छु पनि।
तुलनात्मक रूपमा सुदूरपश्चिममा अन्य जिल्ला भन्दा अलिकति विकसित पनि छ यो भन्नुभयो। 28 वर्षसम्म तपाईँले राजधानी घुम्नुभयो, धेरै ठाउँको धेरै अनुभव गर्न पाउनुभयो, तपाईँले पढ्न पनि पाउनुभयो। तपाईँले हेर्दाखेरि डडेलधुरा र अन्य ठाउँलाई तपाईँले तुलना गर्दा के काम गर्न सक्यो भने चाहिँ डडेलधुराको विकास तपाईँले सोचेको जस्तो, त्यहाँको जनताले चाहेको जस्तो विकास हुन सक्छ?
मेन कुरो के हो भने अहिलेको समस्या भनेको बेरोजगारी हो र यहाँ चाहिँ इन्डिया नजिक भएको हुनाले यहाँका प्राय गरेर युथहरू चाहिँ धेरै पढ्न नसके पनि 5-6 क्लासमा गरिबी बढी, 5-6 क्लासदेखि नै चाहिँ छोडेर चाहिँ इन्डिया बढी जाने भएको हुनाले तिनीहरूलाई केही अवसरहरू दिलाएर यहाँ पढ्नुपर्छ भन्ने खालका इन्भाइरोमेन्ट क्रिएट गरेर चाहिँ यहीँ राख्न सक्यो भने त्यसपछि राम्रो हुन्थ्यो कि भन्ने हो।
धन्यवाद। डडेलधुराको भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशिला भट्टलाई। तपाई अहिले जागरण नेपाल संघको सहकार्यमा उत्पादित कार्यक्रम महिला समानता सुन्दै हुनुहुन्छ। आजको कार्यक्रममा हामी दोस्रो चरणको निर्वाचनमा निर्वाचित महिलाहरूसँग कुराकानी गरिरहेका छौं। दोस्रो चरणको पहिलो मेयर महिलाको रूपमा मन्जु मिलासी निर्वाचित हुनुभएको छ। डोटीको दिपाल सिलगढ़ी नगरपालिकामा एमालेका तर्फबाट मेयरमा उठेर विजयी हुनुभएका मलासीसँग साथी लक्ष्मी बस्नेतले कुराकानी गर्नुभएको छ।
सुरुमा चाहिँ यहाँलाई हार्दिक बधाई दिन्छौ हाम्रो तर्फबाट र जागरण नेपालको तर्फबाट।
धन्यवाद छ। जागरण नेपालले पनि मलाई चाहिँ एउटा महिलाको नेतृत्वमा, महिलाको सशक्तिकरणमा चाहिँ मलाई धेरै उहाँले सहयोग गर्नुभएको छ। अब हिजो एउटा भाषण गर्न नसक्ने म भनौँ, महिलाहरूलाई भाषण गर्ने नेतृत्व सिकाउनु भयो, अरू महिलाको लिडरसिप गर्नेमा सिकाउनु भयो, उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। हिंसा भए पनि सहेर बस्ने खालका महिला आज त्यसलाई चाहिँ एउटा जागरण नेपालले डोटी जिल्लामा जुन एउटा कार्यक्रम लागू गर्यो, एउटा सशक्तिकरणको कार्यक्रम गर्नुभयो, त्यो कार्यक्रमले पनि हामीलाई चाहिँ धेरै राहत पुगेको छ, सहयोग पुगेको छ। नेकपा एमाले भनौँ महिलालाई दलित वर्ग सबैलाई सिमर्ने पार्टी भएको हुनाले एउटा सम्मान गरेर एउटा महिलालाई उम्मेद्वार बनाइयो र यहाँका जनताहरूले पनि सही निर्णय, डुटीका नगरपालिकाका दाजुभाइहरूले जनताहरूले सही निर्णय गर्नुभएको छ। अब त्यो सही निर्णय गरे अनुसारले मैले उहाँहरूको सहयोग र भावना लिएर अगाडि बढ्छु भन्ने मैले राखेको पनि छु, राख्छु। अब कम्तीमा पनि एउटा यो पछाडि परेको ठाउँमा चाहिँ कम्ती भन्दा महिला उम्मेद्वार यहाँकै नगरका दाजुभाइहरूले नै मलाई सहयोग गरेर आज विजय बनाउनु भएको छ। पुनः उहाँलाई धन्यवाद पनि दिन चाहन्छु र यहाँको विकास गर्नको लागि यहाँका महिलाहरू पछाडि परेको, रोजगार नभएर बेरोजगार भएका छन्, अब कति महिलाहरू हिंसामा परेका छन्, अब अशिक्षा छ, सामाजिक अब स्वास्थ्य शिक्षाबाट पछाडि परेको छ, राजनीतिबाट पछाडि परेको छ। पहिलो प्रथामा यसलाई दिएर विकास गर्ने निर्माणहरूमा चाहिँ एउटा नमुना नगरपालिका बनाएर यो नेपाली शिवर नगरपालिकालाई छोड्छु भन्ने मेरो भावना रहेको पनि छ। हजुर,
कस्तो लागिरहेछ अनुभव, पहिलो जितको अनुभव पाइरहँदाखेरि?
मलाई चाहिँ म ढुक्क पनि थिएँ, मलाई मेरो पार्टीले मलाई पत्याएको थियो, काम गरेको आधारले संगठनले पत्याएको थियो, त्यो भावनाले म ढुक्क पनि थिएँ। अब पार्टीले टिकट दियो, पार्टीले टिकट दिइसकेपछि महिला जित्छ कि जित्दैन, महिलासित आर्थिक छ कि छैन, महिलाले काम गर्न सक्दैन, जो भावना थियो त्यो आज मैले जनताहरूले गरेर देखाइदिएको पनि छ, मैले पनि देखाएको छु। त्यो कमजोरी भने महिलालाई चुनौती त छ, किनभने हरेक ठाउँमा बाधा अडचना गरेर त्यसलाई सामना गरेर त्यसलाई अगाडि बढ्नुपर्ने, हरेक ठाउँमा छेकबाड गर्ने, त्यसलाई पनि मैले सामना गरेर अगाडि बढेको छु। र चुनौती एकदम हुँदो रहेछ महिलालाई चाहिँ, कम्तीमा पनि मैले देखेँ, म किन निर्वाचनमा खटिरहँदा मलाई त कम्तीमा नि एउटा कार्यकर्ताले नै हौसला दिएको पनि छ, यहाँका बुद्धिजीवी वर्गले हौसला दिएको छ। र म त्यतिखेर खट्दाखेरिमा अब भन विपक्षीहरूले भन्ने गर्थे कि बुथमा चाहिँ लाइन लाग्दाखेरि महिलाहरू चाहिँ एउटा महिला हो हामी महिलालाई दिन्छौँ भन्नुहुँदा हुँदा पनि त्यसलाई चाहिँ छेकबाड गर्न खोज्ने हुँदैन भन्न खोज्ने, अब यसले चाहिँ मैले भुक्तभोगी पनि भएँ, मैले एउटा जनताले दिने चाहना हुँदा हुँदा पनि कतिले रोकथाम गर्ने त्यो पनि गरियो, त्यसलाई पनि मैले सामना गरेँ। अब अहिले कम्तीमा पनि नगरवासीहरूले चाहिँ जिताएको छ, महिलाले चाहिँ अगाडि बढ्नु हुँदैन, घरबाट निस्किनु हुँदैन, महिलाको इज्जत जान्छ भने जो एउटा देवासी नगरपालिका पछाडिपुरको नगरपालिकामा हो आज महिला उम्मेद्वार लिएर जितेको छु। अब यसलाई चाहिँ महिलालाई कसरी अग्रस्थान दिने र महिलालाई कसरी भनौँ भोलि आर्थिक र समृद्धिमा चाहिँ कसरी बढाउने भन्ने कुरो पहिलो भूमिका मेरो रहने पनि छ। यो सबैले भावना बुझेको पनि छ, कदर गरेको छ, कम्तीमा यो महिलाले काम पनि गर्छ, यो ठाउँको विकास गर्छ भन्ने भावना पनि नगरवासीले पनि राखेको छ।
यहाँ जित्नु भएको छ होइन, धेरै यो चुनावको बेला अलि अगाडिदेखि कुरा हुँदाखेरि चाहिँ महिलाहरूलाई दियो भने चाहिँ हार्छ भन्ने चाहिँ पार्टीले सोचिराखेको हो कि, त्यो भएर प्रमुख पदमा नदिएको हो कि भन्ने जस्ता कुराहरू पनि थुप्रै केन्द्रीय स्तरकै महिलाहरूले पनि अलिकति विश्वास नगरिहाल्ने अवस्था छ भनेर भनिराखेको अवस्थाहरू हुन्थ्यो, त्यो खालका विश्लेषणहरू धेरै आए, के भन्नुहुन्छ?
त्यो त महिला भएकै कारणले हार्ने भन्ने कुरो होइन, हामी कमजोरी छौँ भने ठान्नु हुँदैन, महिलाहरूले कमजोरी छौँ भने आफै ठान्यो भने हामी आफै पछाडि पर्दो रहेछौँ। म साहसी छु, म मैले गर्न सक्छु, र मैले टिकट पाउँदाखेरि मैले किन पुरुष जति म सक्दैन, आखिर महिला र पुरुषमा के भेदभाव छ र भन्ने अडानले अगाडि बढ्यो, त्यो सफलता भयो। होइन मैले चाहिँ म सक्दिनँ त्यो पुरुषसित म डर मानेर दुई पाइला पछाडि हर्यो भने महिलाले आफै नै पछाडि पर्दो रहेछ, साहसी गर्न सक्नु पर्यो। म यो कारणले पछाडि पढ्यो, ऊ कारणले पछाडि पढ्यो भन्नुभन्दा अर्कालाई दोष देखाउनुभन्दा पनि आफै साहस र आँट गर्नुपर्छ भन्ने मैले भावना बोकेको छु, निर्णय लिन सक्नुपर्छ। निर्णय भनेको हाम्रो हातको, अर्काको हातको निर्णय होइन, निर्णय हाम्रो हातको हो। त्यो भावनाले म जित्छु, म किन जित्दैन, म उहाँ जति जित्न नसक्ने कारण के हो, मेरो अवगुण के हुन् भन्ने कुरो केलाउनु पर्छ, आफैले आत्मसात केलाउनु पर्छ। अब हो पार्टीभित्रमा भन्ने हुन्छ, अब पितृसत्ता सोच भनेको पहिलादेखिबाट सोच भनौँ त्यो अझ पनि हटेको छैन, अब महिला भएको कारणले नै चुनाव हार्छ कि जित्न सक्छ कि सक्दैन, महिलासित आर्थिक हुँदैन, महिलाको नाममा सम्पत्ति हुँदैन, महिलाले चाहिँ पैसा खर्च गर्न सक्दैन भन्ने त्यो सोच छ, त्यो सोचलाई चाहिँ पार पनि गर्नुपर्छ। साथै पनि हो हाम्रो सुदूरपश्चिम जस्तो
त्यस्ता पार कसरी गर्नुभयो तपाईँले, त्यस्ता
मेरो मैले घर परिवारबाट सहयोग पनि पाएँ, यो नगरका समुदायबाट मैले सहयोग पाएँ, मैले पार्टीबाट सहयोग पाएँ, हरेक ठाउँबाट मैले सहयोग पाएँ, मलाई बन्दिस गरेन, होइन तिमी नउठ, पैसा आर्थिक पनि छैन भनौँ, अब केही पनि छैन, तिमी किन मानवस्रोत पनि छैन भन्ने कुरो गरेको भइदिए म पनि दुई कदम पछाडि हट्थेँ होला, मलाई हौसला नगरवासीहरूले दियो, तपाईँ दुई कदम पछाडि नजानुहोस्, दुई कदम अगाडि जानुहोस् भन्ने जुन मलाई यहाँ बुद्धिजीवी वर्गहरूले मेरो पार्टीका कार्यकर्ताहरूले नेताजीहरूले मलाई चाहिँ हौसला दिनुभयो, त्यो हौसलाले मैले पार गरेको छु। र हामी आफै कमजोरी हुनु हुँदैन भन्ने मेरो भावना हो, हामी आफै कमजोरी भयौँ, मलाई सहयोग गरिँदैन कि म चुनाव हार्छु कि भनेर गयो भने हामी चाहिँ कदम पार पनि गर्न सक्दैनौँ, कमजोरी पनि हामी आफैमा आफै कमजोरी पर्नु गर्नु हुँदैन भन्ने भावना पनि मेरो।
एक त आफू तयार हुनु पर्यो सबभन्दा पहिला, त्यो पछि अलिकति विश्वास गर्नु चाहिँ पर्यो महिलाहरूलाई।
एक त कस्तो हुने पछि हजुरको तयार आफै पनि हुनु पर्यो, अनि विश्वास चाहिँ समाजले पनि गर्नु पर्यो, समाजले विश्वास गरिदियो भने अनि यो अगाडि पनि बढ्दो रहेछ। अब कहिले काम गर्नु पर्यो, जनताको भावना बुझ्नु पर्यो, जनताको काम गर्नु पर्यो, विश्वास गर्दै जाने कुरा, अब कामै नगर्यो भने जनताको दुःख म र भावनालाई नबुझेर गर्यो भने यसले काम गर्न सक्दैन भन्ने त समाजमा देखिन्छ, तै पनि अब उहाँहरूको काम गर्दै जाँदा सिलसिलामा ठिक छ है। अब अहिले चाहिँ यो देशमा राष्ट्रपति महिला, सभामुख महिला, प्रधान न्यायाधीश महिला भएको ठाउँ महिला चाहिँ प्रमुख किन नहुने? महिलाले काम गर्न नसक्ने भने के छ? महिला के को अवगुण छन्? र पुरुषले गर्न सक्ने त्यो ठाउँमा महिलाले गर्न नसक्ने कारण के हो र भन्ने कुराले चाहिँ महिलाले नै आफैले लिडरसिप भएर हिँड्नुपर्छ भन्ने हो। गर्न सकिन्छ, नगर्न भने सकिँदैन। हामी कमजोर, सबैभन्दा मेन भनेको हामी आत्मै चाहिँ कमजोरी हुनु हुँदैन है भन्ने मेरो भावना हो।
अलिकति तपाईँको राजनीतिक पृष्ठभूमि भनिदिनुहोस् न।
अब राजनीतिमा चाहिँ हजुरको अब मेरो फ्यामिली परिवार पनि राजनीति नेकपा एमालेमा उम्मिएका परिवारहरू हुन्। अब म पढ्न जाँदा जाँदै सिलसिलामा म पनि 2006 सालबाट नेकपा एमालेको पार्टीमा आबद्ध भएर हिजोको एउटा महिला हो। 62-63 जनआन्दोलनमा पनि घाइते भएको महिला हो र यहाँको लिडरसिप गर्ने महिला पनि हो। र 2054 सालमा म वडा अध्यक्षमा पनि भनौँ खाएको महिला हो। नगरपालिकाको गतिविधि पनि मैले भुक्तभोगी भएको महिला हो। त्यो भए हुनाले हरेक ठाउँमा नेतृत्व गर्दै र महिलाको आवाज, महिलाले पछाडि पर्नु हुँदैन है, महिलाले चाहिँ अगाडि बढ्नुपर्छ, हामी आफै कमजोर बन्नु हुँदैन भन्ने कुरो जो मैले एउटा सामुदायिक वनमा भित्र छिरेर हरेक ठाउँमा महिलाहरूको 50% महिलाहरू हरेक ठाउँमा निकायमा तत्र तहमा हुनुपर्छ। यदि महिला त्यो ठाउँमा भएन भने हामी पछाडि पर्छौँ, यदि हामी नेतृत्वमा पुग्न सकेनौँ भने हाम्रो आवाज सुनिँदैन, हामीले भनेका कुराहरू त्यहाँ पुग्दैन र महिलाको लिडरसिपको चाहिँ कुरा हुन सक्दैन भन्ने हिसाबले नेतृत्वमै बसेर काम गर्नुपर्छ। यदि नेतृत्वमा भइएन भने पछाडि महिलाहरू पर्दो रहेछ भन्ने कुरा मैले सामुदायिक वन उक्त महासङ्घबाट सिक्दै अनि एउटा चाहिँ पार्टीको राजनीतिबाट पाटो सिक्दै मैले चाहिँ अहिले म केन्द्रीय महासङ्घको पनि कोषाध्यक्ष भएर मैले त्यहाँ काम गरेँ। हरेक ठाउँमा चाहिँ महिलाहरूलाई चाहिँ समूहमा महिलाहरूको नेतृत्व हुनुपर्छ, पदमा नेतृत्व हुनुपर्छ भन्ने भावनाले राखेर आज पार्टीको पनि पार्टीको चाहिँ नेकपा एमालेको पार्टी उपसचिवको मैले दायित्व बोकेँ, त्यो भित्र म काम गरेँ।
तपाईँले यति भनिरहँदाखेरि तपाईँले गर्नुभएको कामबाट जुन खालको समाज परिवर्तनका लागि भन्दै राजनीतिमा लाग्नुभयो, अरू सामाजिक कामहरूमा लाग्नुभयो, सामुदायिक वन महासंघकै कुरा गर्ने भने त्यहाँ धेरै महिलाहरू हुन्छन् होइन, महिलाहरूलाई संगठित गर्नुभयो एकै ठाउँमा गरेर अगाडि नेतृत्वका लागि, कुनै न कुनै हिसाबले कस्तो परिवर्तन आइराखेको छ त्यहाँका महिलाहरूको अवस्था के छ त? तपाईँले जुन कार्यक्षेत्र बनाएर आफ्नो ठाउँमा गर्नुभएको छ,
हिजो अब हजुरको साक्षी जिल्ला कमिटीमा बोल्न नसक्ने महिला हुन्थ्यौँ, अब 2 महिला हुन्थ्यो, त्यहाँ चाहिँ हजुरको हामी पार्टीबाट 33%का कुरा गर्छौँ, त्यो ठाउँमा 33% पुगेको हुन्थेन। त्यो ठाउँमा महिलालाई चाहिँ 33% पुगाउनु पर्छ भने पार्टीको हरेक अधिवेशनमा कुरा गर्थ्यो, आज 22 महिलाहरू नेकपा एमालेभित्र छ। अनि तपाईँको हरेक ठाउँमा निर्णायक भूमिमा मा चाहिँ महिलाहरू अनिवार्य हुनुपर्छ भन्ने ठाउँमा यो आवासीय निकायले मैले त्यहाँ पनि महिलाको सम्मानले चाहिँ एउटा महिला चाहिँ 33% भन्यो, अनि निर्णायकमा महिला हुन सकेन भने त्यो गएको अर्थ पनि रहँदैन भन्ने हिसाबले महिलाको अधिकारका लागि महिलालाई चाहिँ सशक्तिकरण गर्नको लागि अब जुन महिलालाई उत्साह गर्नको लागि मैले काम गरेँ, त्यो ठाउँमा महिलालाई चाहिँ आज कम्तीमा पनि भित्र त्यो एउटा चाहिँ पदहरूमा चाहिँ मैले राख्न सफलता पनि भएको छु। पार्टीभित्रमा पनि महिलाहरूको लिडरसिप गर्ने कुराहरूमा हेर्ने हो भने आज महिलाहरू बोल्न सक्ने, भाषण गर्न सक्ने, हिजो महिलाहरू डराउँथे, अब घरबाट निस्किनु त के पो हुन्छ, मलाई घरका परिवारले मार्थे कि भन्ने जो थियो, त्यो कमजोर महिलाहरूलाई चाहिँ साहसी भएर आज चाहिँ सशक्तिकरणमा महिलाहरू वृद्धि हुँदै जाँदा आज तपाईँले देख्नुभएको थियो हरेक ठाउँमा गाउँका महिला त घरबाट निस्किनु हुँदैन भन्थ्यो, आज हरेक ठाउँमा उपाध्यक्षमा महिला थियो, सदस्यमा महिला थियो, आज त्यही हो सफलता हजुरको। हिजो 2 महिलाहरू आन्दोलनमा हिँड्दाखेरि डरमान्थ्यौँ अनि के पो हुन्छ, आन्दोलनमा गयो भने छाडापन भयो कि महिलाहरू भन्ने जो भावना समाजको हुन्थ्यो, आज कमजोर त्यो लिडरसिपले गर्दाखेरि महिलाहरू उत्रेका छन् र गाउँका महिलाहरू चाहिँ कम्तीमा पनि पछाडि परेका वर्गका महिलाहरूले होइन अब चाहिँ हामीले घरका चुल्हा र चौकामा मात्र काम गर्नु हुँदैन, अब हामीले समाज परिवर्तन गर्नको लागि पनि महिलाहरूले अगाडि बढ्नुपर्छ, महिलाको नेतृत्व महिलाको लिडरसिप गर्नको लागि पनि हामीले अगाडि बढ्नु, 2 कदम अगाडि सर्नुपर्छ भन्ने जो यो एउटा नेतृत्व विकासले जो काम गरियो त्यो नेतृत्व विकासले चाहिँ कम्तीजना महिलाहरूको लिडरसिप भएको छ र अब चाहिँ महिलाहरू चाहिँ अब तपाईँले यसलाई म भन्छु एउटा सुदूरपश्चिमको एउटा दिपाई सिलगढी नगरपालिका यो एउटा प्रतिस्पर्धाको नगरपालिका हो, सिलगढीको केन्द्रबिन्दुको एउटा नगरपालिका हो, कम्तीमा भने आज त्यो महिला त्यो ठाउँ पाउँदैछ, एउटा प्रमुखमा महिला पुगेछ, उपप्रमुखमा त पाउँछ भन्ने कुरा होइन, कम्ती एउटा महिला चाहिँ प्रमुखमा पुग्नु, अब यहाँका जनताले सहयोग गर्नु, नगरवासीका दिदीबहिनीहरूले सहयोग गर्नु भनेको चान्सने कुरा होइन, कम्तीमा नगरपालिकाका दाजुभाइहरूले सहयोग गर्नुभयो, म त्यो ठाउँमा पुगियो त्यो ठाउँमा पुगिसकेपछि अब मैले अझ महिलाहरूको बारेमा दिदी बहिनीहरूको बारेमा धेरै काम गर्नु बाँकी छ। कम्तीमा पनि उहाँले भावना दिएर कम्तीमा महिलालाई पहुँचमा पुगाइदियो भने हामी अझ महिला दिदीबहिनी अगाडि बढ्छौँ कि भन्ने भावना छ। उहाँको भावना नै मैले बुझ्नु भन्ने भन्ने कुरो पनि हुन्छ।
एक दुईवटा कुराहरू चाहिँ यो गर्छु है मैले निर्णय पहिले बैठकबाट अथवा त्यो गर्छु भन्ने चाहिँ के छ प्राथमिकताका?
मैले त पहिला दिवाई शिवगर नगरपालिकामा पछाडि परेको नगरपालिका यहाँ थुप्रै विकासहरू भएको छैन। यहाँ चाहिँ तपाईँहरूको नगरपालिका भन्ने गरेका छौँ हामीले कम्तीमा यो सुमसाम भएको बजारलाई चाहिँ एउटा चाहिँ भनौँ उज्यालो बनाउनको लागि विकास निर्माण गर्नको लागि पहिलो प्राथमिकता त्यो रहन्छ। अब गाउँमा तपाईँको साँच्चै नै महिला दिदी बहिनीहरू पानीबाट चार चार पाँच पाँच घन्टा पानी लिएर खाने बोक्ने काम गरेको छ, सबैभन्दा पीडा महिलाहरूलाई छ। त्योबाट मुक्त गर्नको लागि मैले कम्तीमा पनि अब घर घरमा धारा कसरी हुन सक्छ भन्ने हिसाबले त्यो विकास निर्माण पहिलो प्राथमिकता महिलाहरूलाई त्यो दिनेछु। र अब तपाईँको यो बाटोघाटो रोडहरू नपुगेको ठाउँमा कम्तीमा पनि इम्बुलेन्ससम्म जाने रोडहरूको विकास हुनुपर्छ भन्ने हिसाबले त्यो भावना गर्छु। अर्को कुरो महिला दिदीबहिनी बेरोजगार हुनुहुन्छ, कम्तीमा रोजगारको सिलसिलामा कसरी महिला दिदीबहिनीलाई रिसिभ गर्ने भन्ने भावनालाई मैले त्यो पहिलो प्राथमिकता त्यसलाई गर्नेछु। अर्को कुरो यो ठाउँमा नगरपालिका भनेको छ दुर्गम ठाउँ छ, बत्ती अझ पनि पुगेको छैन, त्यो ठाउँमा उज्यालो दिनको लागि उहाँहरूलाई बाँच्नको लागि पनि मैले पहिलो प्राथमिकता दिनेछु। र अशिक्षाको कारण महिलाहरू पछाडि परेको छ, शिक्षा स्वास्थ्यबाट कसरी महिलाहरूलाई अगाडि दिने त्यो अब तपाईँको यो चाहिँ छाउबडी प्रथा छ, हरेक ठाउँमा छाउबडी प्रथाबाट महिलाहरू अकालमा मृत्यु भएको छ, यसलाई पनि मैले कसरी चाहिँ सशक्तिकरण गरेर जाने भन्ने हिसाबले लिडरसिप गर्नेछु। र अब अर्को हिंसामा मदिरा पाल्ने चाहिँ थुप्रै दिदी बहिनीहरूको हिंसाबाट छ, यो हिंसालाई पनि न्यूनीकरण कसरी गर्ने भन्ने कुरालाई पनि मैले प्राथमिकता दिन्छु। र महिला दिदी बहिनीहरू पछाडि परेका महिला दिदी बहिनीहरूलाई कसरी अगाडि ल्याउने भन्ने पहिलो प्राथमिकता दिन्छु।
प्रदेश नम्बर सातमा तपाईँको कामले विशेष गरी महिलाहरूका लागि चाहिँ अरू नगर प्रमुख अथवा अरू गाउँपालिकाका प्रमुखहरूले पनि सन्देशका रूपमा लिएर सिक्नुपर्ने कुराहरू पनि हुन सक्लान् त्यो पनि सोचिराख्नु भएको होला है?
एकदम उहाँले भन्नुभएको छ नि कम्ती हामीलाई पीडा छ, गाउँ घरमा पीडा छ, हामीले नगरपालिका भनेका छौँ, हामीलाई नगरपालिकाको महसुस भएको छैन। अब तपाईँले एउटा महिलाको भावना महिलाले बुझ्नुहुन्छ, सुतीकरी व्यथा कस्तो हुन्छ त्यो महिलालाई थाहा हुन्छ। तर कम्तीमा पनि हामीले चाहिँ महिलालाई चिताएका छौँ र महिलाको भावना तपाईँहरूले चाहिँ राखिदिनु होला, महिलाको भावना बुझिदिनु होला भन्ने कुरा उहाँले भन्नुभयो।
धन्यवाद। डोटीको दिपायल सिलगढी नगरपालिकाका मेयर मन्जु मिलासीलाई यसै कुराकानीसँगै आजको लागि कार्यक्रम महिला समानताको समय सकिने लाग्यो। कार्यक्रमको बारेमा सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो टेलिफोन नम्बर 01-5260-661 फोन गर्न सक्नुहुनेछ अथवा पोस्ट बक्स नम्बर 19324 चिठी पनि पठाउन सक्नुहुनेछ। त्यसका साथै जागरण नेपालको फोन नम्बर 01-42-19439 फोन गरेर पनि सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। अर्को साताको रेडियो कार्यक्रम महिला समानता लिएर आउने नै छौं। आजको लागि भने कार्यक्रमबाट लक्ष्मी बस्नेत र गीता चिमरियासँगै म सुनिल राज भारत पनि बिदा भए। नमस्कार।
महिला समानता।